जी सबक देखिए आगे किताब पर, وبرأس مال السلم وثمن الصرف والمسلم فيه فإن هلك في المجلس فقد أخذ وإن افترقا قبل نقد المرهون به وهلك بطلا أي إذا رهن برأس مال السلم أو ثمن الصرف فإن هلك الرهن قبل الافتراق فالمرتهن قد استوفى حقه وإن افترقا قبل نقد المرهون به وقبل هلاك المرهون بطل السلم والصرف. اچھا بھئی رہن کے مسائل ذکر ہو رہے ہیں، مصنف ان چیزوں کو بیان کر رہے ہیں جن کو رہن رکھوانا جائز ہے یا جائز نہیں، اور اسی طرح وہ چیزیں جن کے بدلے رہن رکھوانا جائز ہے یا جائز نہیں ہے. تو آگے بتلا رہے ہیں وبرأس مال السلم وثمن الصرف والمسلم فيه. سب سے پہلے بیع سلم جان لیں بھائی. بیع سلم، بیع سلم اسے کہتے ہیں کہ جس میں خریدار جو ہے پیسے آج دیتا ہے، جس وقت بیع کرتا ہے اسی وقت دیتا ہے پیسے، یعنی سمن اسی وقت ادا کرتا ہے جبکہ مبیعہ کچھ مدت کے بعد ملے گا، 2 ماہ کے بعد یا 3 ماہ کے بعد مثلا ملے گا، وہ طے کر لیتے ہیں، اس کو کہتے ہیں بیع سلم. جس میں سمن تو حالی ہیں یعنی فوراً فی الحال دے دیے، اور جو مبیعہ ہوتا ہے وہ آجل ہوتا ہے، اس میں کوئی مدت مقرر ہوتی ہے. اور یہ عموماً جو ہے یہ مکیلات موزونات وغیرہ میں ہوتی ہے، وہ چیزیں جن کا مثل ملتا ہے. صورت سمجھ میں آ رہی ہے بھائی؟ ان میں ہوتا ہے. مثلا آپ ایک شخص کے پاس جاتے ہیں اور اسے کہتے ہیں کہ مجھے 2 ماہ کے بعد فلاں تاریخ کو مجھے 500 من گندم چاہیے، اور یہ پیسے ابھی سے آپ اس کے لے کر رکھ لیں بھائی. چنانچہ وہ آپس میں طے کر لیتے ہیں کہ یہ 500 من گندم کتنے کی دے گا، اور پھر یہ اس کو سمن اسی مجلس میں حوالے کر دیتا ہے، اور پھر وہ مقررہ تاریخ کو وہ 500 من گندم اس کے حوالے کر دے گا. صورت سمجھ میں آ گئی؟ تو یہ بیع جو ہے یہ بیع سلم کہلاتی ہے، اور اس میں یہ جو سمن ہے، سمن یہ رأس المال کہلاتا ہے. یہ نام آپ نے یاد رکھنے، یہ آگے کتاب میں بار بار آئیں گے. بیع سلم میں جو سمن فوری ادا کیے جا رہے ہیں وہ کیا کہلاتے ہیں؟ رأس المال. اور جو مبیعہ ہے جو 2 ماہ بعد ملے گا یا 3 ماہ بعد ملے گا، اس کو مسلم فیہ کہتے ہیں. مسلم فیہ کہتے ہیں. اور جو خریدار ہے اس کو کہتے ہیں رب السلم. رب بمانے والا کے ہے، مثلا رب المال مال والا. رب المال کا کیا معنی؟ مال والا. اور رب الخیر خیر والا، یا ابو الخیر خیر والا. یہ اب کا لفظ اور رب کا لفظ یہ والا کے معنی میں استعمال ہوتا ہے، کسی کی طرف کسی چیز کی نسبت کرنے کے لیے. ابو الخیر خیر والا، ابو الشر شر والا. تو اسی طرح رب المال مال والا. بات سمجھ میں آ گئی؟ تو یہاں بھی جو خریدار ہے، مشتری ہے، اس کو کہیں گے رب السلم، سلم والا، یعنی یہ ہے عقد سلم کرنے والا، اس کو ضرورت ہے عقد سلم کی. اچھا تو یہ ہوا رب السلم. اور جو بائے ہوتا ہے اس کو مسلم الیہ کہتے ہیں، مسلم الیہ. دیکھا، اس کے سپرد کیے گئے ہیں، اس کے حوالے کیے گئے ہیں پیسے، تو وہ کیا ہے؟ مسلم الیہ. اور مبیعہ کیا ہے؟ مسلم فیہ، مسلم فیہ، اس کے بارے میں حوالے کیے گئے ہیں. مسلم اسلم یسلم اسلام کا کیا معنی؟ حوالے کرنا، سپرد کرنا. تو مسلم جو حوالے کیے گیا ہے، مسلم فیہ، یہ سمن کس کے بارے میں حوالے کیے گئے ہیں؟ یہ مبیعے کے بارے میں، تو وہ کیا کہلائے گا؟ مسلم فیہ، مسلم فیہ. اور جس کو سمن ادا کیے یعنی بائے، اس کو کیا کہتے ہیں؟ مسلم الیہ بھائی، مسلم الیہ. اور جو خریدار ہے اس کو رب السلم. اور جو سمن ہے، جو سمن ہے ان کو رأس المال. صورت سمجھ میں آ گئی؟ تو اب یاد رکھنا کہ یہ جو बैए सलम है, बैए सलम इसमें उसी मजलिस के अंदर समन पर कब्जा जरूरी है, उसी मजलिस में समन पर कब्जा जरूरी। मैंने आपसे आकद किया जिस मजलिस के अंदर, तो उसी मजलिस में जरूरी है कि मैं समन आपके हवाले करूं। आपने तो मबिया 2 माह बाद देना है, लेकिन समन जरूरी है कि इसी मजलिस में मैं आपके हवाले करूं। लिहाजा आपके साथ मैंने अकद सलम किया, इस मजलिस के अंदर बैठे हुए मैंने कहा मुझे 200 मन गंदुम चाहिए 2 माह के बाद, आपने कहा मुझे मंजूर है, दोनों ने अकद कर लिया, तो यह बैए सलम क्या हो गई, मुनाकिद हो गई, ईजाब कबूल हो गया। अब मैंने इसको कहा आप बैठें, मैं सामने घर से अपने पैसे ले आऊं और आपको पैसे अदा कर दूं। मैं जैसे ही मजलिस से उठूंगा अकद सलम बातिल हो गया, खत्म हो गया। क्यों खत्म हुआ? मैंने जाब्ता बतला दिया, समन पर मजलिस में कब्जा शर्त था और मैं उठ गया तो मजलिस खत्म हो गई और समन पर कब्जा न पाया गया। तो जिस मजलिस में आकद किया जाए अकद सलम का, उसी मजलिस में समन पर कब्जा शर्त है, कब्जा जरूरी है। बात समझ में आ गई? एक तो यह जाब्ता याद रखना, दूसरा एक और आम जाब्ता याद रखना। याद रखो हर बैअ के अंदर जो भी बैअ आप किसी के साथ करें, तो वहां समन में तो तब्दीली की जा सकती है, लेकिन मबीए में तब्दीली नहीं की जा सकती। तवज्जो है? जो भी बैअ किसी के साथ आप करें, ईजाबो कबूल कर लें, बैअ मुनक़िद हो गई, आप समन में तब्दीली करना चाहें तो कबल अल कबज़ भी समन में तब्दीली की जा सकती है, लेकिन मबीए में कबल अल कबज़ तब्दीली नहीं की जा सकती। सूरत मसला ये, मेरी जेब पर कलम लगा हुआ है, आपने कहा यह कलम मैंने आपसे 100 रुपए में खरीद लिया, मैंने कहा मुझे मंजूर है, इजाब कबूल करते ही आप कलम के मालिक बन गए। कलम बेशक मेरी जेब पर अभी लगा हुआ है, लेकिन आप मालिक बन गए क्योंकि इजाब कबूल हो गया। हां, अभी चूंकि आपने समन हवाले नहीं किए तो बाय को हक है, वो मबिया को रोक सकता है, वो कहेगा लाओ मेरा कलम मुझे दे दो, मैं कहूंगा भाई पहले 100 रुपया हवाले करो फिर यह कलम मैं आपको दूंगा। मालिक बेशक आप हैं, लेकिन मेरा हक जो है वो मुझे मिलना चाहिए। भाई सूरत समझ में आ गई? आपका हक तो मुतायन हो गया, ये कलम मेरे 100 रुपए भी मुतायन होने चाहिए, और समन आपने पढ़ा है कि कब्जे के बाद ही मुतायन होते हैं, उससे पहले मुतायन नहीं होते। तो समन में कबल अल कबज तसरुफ जायज है समन में, लेकिन मबीए में कबल अल कबज तसरुफ जायज नहीं। लिहाजा आप मुझे 100 रुपया देने लगे, मैंने कहा भाई यूं करो 100 रुपया के बजाय ये मुझे अपनी किताब दे दो, समन के तौर पर ये किताब दे दो। मैं किस में तसर्रुफ कर रहा हूं? समन में। और कबल अल कबज, अभी मैंने उस 100 पर कब्जा नहीं किया है, तो मेरे लिए ये जायज है। समन में तसर्रुफ कबल अल कबज जायज है, तो मैंने उसमें तब्दीली की और कहा 100 रुपये के बजाय मुझे किताब दे दो उसके बदले में। हां, आप इस कलम के अंदर मबिया के अंदर तसरुफ करना चाहते हैं, मैं आपको मबिया देने लगा, आपने कहा भाई यूं करो ये वाला कलम मुझे न दो, वो दूसरा वाला कलम मुझे दे दो। नहीं भाई, मबिया में कबल अल कबज आप तसरुफ नहीं कर सकते। बात समझ में आ गई? जाब्ता समझ में आ गया? ये आम बै के अंदर एक जाब्ता है भाई। उसके बाद अक़द सर्फ भी समझ लें। अक़द सर्फ यह है कि जिसमें दोनों तरफ समन और मबीआ दोनों चीजें समन की कबील से हों, समन और मबीआ दोनों किस कबील से हों? समन की कबील से हों, समन की कबील से। समन क्या है? समन भाई 3 चीजें हैं, सोना, चांदी और करंसी, जिसके जरिए लोग खरीदो फरोख्त करते हैं। ये 3 चीजें हैं, सोना, चांदी और करंसी है। पहले तो सिर्फ सोना चांदी हुआ करते थे भाई, या सिक्के होते थे धात के भाई, तो सोना उससे दीनार बनते हैं, चांदी उससे दिरहम बनते हैं, और फिर सिक्के वगैरह भी होते, और आजकल करंसी आ गई है, करंसी है, इसी तरह सिक्के भी हैं, तो वो भी करंसी ही की सूरतें हैं। तो बहरहाल अब समन गोया 3 चीजें हो गई, सोना, चांदी और करंसी, या यूं कह लो दिरहम, दीनार और करंसी। तो बैए सर्फ जो है, अक़्दे सर्फ, उसमें दोनों तरफ समन की जिंस होती है, यानी एक तरफ भी सोना चांदी या करेंसी में से चीज होगी, दूसरी तरफ भी सोना चांदी या करेंसी में से कोई चीज होगी। मसलन मैं आपसे एक सोने का हार खरीदता हूं 10 लाख रुपए का। अब देखो आपसे मैं क्या खरीद रहा हूं, सोने का हार, और सोना किस में से है, समन की कबील से है, और मैं आपको क्या अदा कर रहा हूं, करंसी अदा कर रहा हूं, करंसी भी किस कबील से है, समन की कबील से। तो ये समन की कबील से हुई दोनों तरफ की चीजें, मबिया भी और समन भी। तो इसमें याद रखो उसी मजलिस में कब्जा शर्त है दोनों पर, मबिया पर भी और समन पर भी। लिहाजा मैंने जिस मजलिस में आपसे ये हार खरीदा है, जरूरी है कि मैं उसी मजलिस में 10 लाख आपके हवाले करूं, आप उस पर कब्जा करें, और मैं आपसे सोने का हार लूं और उस पर कब्जा करूं। लिहाजा मैंने आपसे अक्दे सर्फ कर लिया और आपने कहा ये लो हार, अब लाओ 10 लाख रुपए मुझे दे दो। मैंने कहा मैं वो सामने वाले कमरे से लेकर आता हूं पैसे, वहां पड़े हैं मेरे पैसे। मेरे उठते ही ये अक्दे सर्फ क्या हो जाएगा, बातिल हो जाएगा, क्योंकि क्योंकि यहां पर दोनों इवज़ैन पर मजलिस में कब्जा शर्त है, और यहां तो कब्जा पाया नहीं गया। मैं जैसे ही उठा मजलिस तो मेरी खत्म हो गई भाई, बात समझ में आ गई। या इसी तरह ये सर्राफ हैं, मनी चेंजर, जिनके पास आप करेंसी तब्दील करवाने जाते हैं, ये जो मनी चेंजर हैं, ये जो पैसे तब्दील करते हैं, मसलन आप मनी चेंजर के पास जाते हैं और उसको 1 लाख रुपया देते हैं कि इसके बदले मुझे रियाल दे दो, सऊदी रियाल। तो देखो ये दोनों तरफ समन की कबील से चीजें हैं, लिहाजा इसमें उसी मजलिस में कब्जा शर्त है। सूरत समझ में आ गई। अब बैए सलम का भी आपको पता चल गया, बैए सलम के वो नाम फिर दोहरा लें। बैए सलम के अंदर समन को क्या कहते हैं, रसुल माल, और जो बैए सलम करने वाला है यानी मुश्तरी उसको क्या कहते हैं, रबुस्सलम, और जो बाय है उसको क्या कहते हैं, मुस्लिम इलैही, और जो मबिया है उसको क्या कहते हैं, मुस्लिम फीही। बैए सलम का भी आपको पता चल गया कि उसमें उसी मजलिस के अंदर समन पर कब्जा शर्त। बैए सर्फ का भी आपको पता चल गया और यह भी पता लग गया कि उसमें दोनों इवज़ैन पर उसी मजलिस में कब्जा शर्त है। और आम बै का भी आपको मैंने उसूल बतला दिया कि आम बै के अंदर भी कबल अल कब्ज, समन के अंदर तो तब्दीली और तसरुफ किया जा सकता है, मबीए में कोई तसरुफ नहीं किया जा सकता। अब बैए सलम की एक और बात याद रखें, बैए सलम में एक तरफ समन होंगे तो दूसरी तरफ क्या होगा, मबिया, और मबिया में कबल अल कबस तसरुफ जायज है, कबल अल कबस तसरुफ जायज नहीं, तो लिहाजा मबिया के अंदर तो तसरुफ हो नहीं सकता, आम बै में भी बैए सलम में भी। और आम बै में समन में तो तसरुफ हो सकता है कबल अल कबस, लेकिन बैए सलम इसमें समन के अंदर भी कबल अल कबस तसरुफ नहीं हो सकता। इसमें आम बै में किस में तब्दीली की जा सकती है, कबल अल कबस समन, और मबीए में तब्दीली नहीं की जा सकती, लेकिन बैए सलम में न मबीए में तब्दीली की जा सकती है और न समन में तब्दीली की जा सकती है। मबीए में कबल अल कबस तसरुफ इसलिए नहीं किया जा सकता क्योंकि आम बै का जाब्ता है, मबीए में कबल अल कबस तसरुफ जायज नहीं, तो बैए सलम के अंदर भी मबीए में कबल अल कबस तसरुफ जायज नहीं। लिहाजा आपसे मैंने गंदुम की खरीदारी का मुआहिदा किया है और मैं कहता हूं यूं करें भाई, गंदुम की जगह मुझे चावल दे देना, नहीं भाई, ये तो मैं मबीए में क्या कर रहा हूं, कबल अल कबस तसरुफ कर रहा हूं, यह जायज नहीं। लेकिन अक़्दे सलम में समन के अंदर भी कबल अल कबस तसरुफ जायज नहीं है, भाई क्यों नहीं जायज, इसलिए क्योंकि अक़्दे सलम में समन पर उसी मजलिस में कब्जा शर्त था। क्या था, जब आपने समन में तब्दीली कर दी तो उस पर कब्जा हो सकता है। मैंने आपको क्या कहा था कि मुझे 1 लाख रुपए के बदले 200 मन गंदुम दे देना 2 माह के बाद। अब समन क्या है, 1 लाख रुपया, और 1 लाख रुपया मेरे लिए शर्त है कि मैं उसी मजलिस में आपके सुपुर्द करूं, लेकिन आप कहते हैं मैं यूं करो, लाख रुपए के बदले मुझे रियाल दे दो, उतने रियाल दे दो। ये तो आप किस में तसारुफ कर रहे हैं, समन में कबल अल कबस, और ये अकद कौन सा है, अकदे सलम है, ब्याए सलम है, लिहाजा ये जायज नहीं। क्योंकि अगर मैं आपको रियाल मसन दे देता हूं इसी मजलिस में और फिर मैं उठ गया, तो मैं जैसे ही उठा अकदे सलम बातिल। क्यों बातिल? क्योंकि मजलिस में समन पर कब्जा शर्त था, और जब मैं उठ गया तो मजलिस खत्म हो गई। और आपने कोई समन पर कब्जा किया, भाई समन ये रियाल तो नहीं तय हुए थे, समन तो क्या तय हुए थे, एक लाख रुपया तय हुआ था, उस पर तो आपने कब्जा नहीं किया। बात समझ में आया? आपने तो उसके बदल पर कब्जा किया है, समन पर, हालांकि समन पर कब्जा शर्त था। जाप्ता समझ में आ गया? अब आओ भाई रहन के मसले की तरफ। क्या बैए सलम में रसुल माल के बदले रहन रखवाया जा सकता है? हम दोनों ने आपस में आकदे सलम किया, मैंने कहा मुझे एक लाख रुपए के बदले दो माह के बाद 200 मन गंदुम दे देना। आपने कहा मुझे मंजूर है, दोनों में आकदे सलम हो गया। अब आपने कहा लाओ भाई मुझे एक लाख रुपया अभी हवाले कर दो, हवाले कर दो। मैंने कहा कि एक लाख रुपया मैं अभी देता हूं थोड़ी देर तक आपको। आपने कहा जब तक कोई चीज मेरे पास रहन रखवाओ। तो मैंने आपको एक कीमती घड़ी आपके पास बतौर रहन रखवा दी, तो क्या यह रहन सही है किसके बदले? समन यानी रसूल माल के बदले। कहते हैं हां भाई, रसूल माल वो देन है यानी दूसरे के ऊपर, अदायगी उस पर लाजिम हो गई अकद करते ही, तो लिहाजा इसके बदले में रहन रखवाना सही है, सही है। लेकिन फिर इसमें तफसील याद रखना, मैंने आपके पास घड़ी रहन रखवा दी और फिर मैंने कहा अच्छा भाई अब मैं सामने वाले कमरे से एक लाख रुपया ले आऊं, मैं जैसे ही उठूंगा, जैसे ही उठूंगा अकदे सलम बातिल हो जाएगा, क्योंकि समन पर मजलिस के अंदर कब्जा नहीं पाया गया। सूरत समझ में आ गई? नहीं पाया। हां मैंने घड़ी आपको दे दी, अभी मजलिस ही में हैं हम, जुदा होने से पहले ही वो घड़ी अचानक आपके हाथ से निकली और दरिया के पास खड़े थे वो सीधी दरिया में गिर गई, डूब गई, खत्म हो गई। तो देखा रहन हलाक हो गया। क्या हुआ? रहन हलाक हुआ। जब रहन हलाक हुआ तो गोया इसने अपने समन वसूल कर लिए, गोया, क्योंकि वो रहन किस लिए रखवाया जाता है? देन को वसूल करने के लिए। तो गोया आपने वो पैसे मुझसे वसूल कर लिए। जब वसूल कर लिए, देखो वो रहन जुदाई से पहले ही पहले हलाक हो गया, मजलिस खत्म होने से पहले ही हलाक हो गया। अब मैं उठकर जाता हूं तो मेरे उठने से अब सलम बातिल नहीं, क्योंकि आप अपने समन वसूल कर चुके हैं। क्या कर चुके हैं? इस पर आपके जहन में इश्काल आएगा कि समन तो एक लाख रुपया था, ये जो चीज रहन रखवाई है ये तो समन नहीं थे। कहते हैं भाई हां यहां है तो सूरत वही, हकीकतन तो समन पर कब्जा नहीं पाया गया मजलिस के अंदर, लेकिन हुक्मन तो पाया गया ना। जब रहन, रहन किस लिए रखा जाता है अपने पास? वसूली के लिए। रहन पर जो कब्जा होता है वो वसूली का कब्जा होता है। तो गोया जब रहन उसके पास हलाक हुआ तो उसने देन क्या कर लिया, वो समन क्या कर लिए, वसूल। हकीकतन तो वसूल नहीं किए, लेकिन हुक्म लगा दिया जाएगा कि उसने क्या कर लिए, वसूल। जब वसूल कर लिए तो बात पूरी हो गई, शर्त पूरी हो गई। समन पर कब्जा क्या था, उसी मजलिस में जरूरी था, वो उसने वसूल कर लिए हैं भाई, हकीकतन तो नहीं किए लेकिन हुक्म लगा दिया कि क्या हुक्म, कि उसने वसूल कर लिए। तो हकीकतन वसूली नहीं है यहां, बल्कि क्या है, हुक्मन वसूली है, और ये काफी है यहां पर। बात समझ में आ गई? इसी तरह समन सर्फ भी इसी तरह है। मैंने आपसे कहा कि ये एक लाख के बदले मुझे रियाल दे दो, सऊदी रियाल, तो ये अकदे सर्फ है। और अकदे सर्फ में भी आपने पढ़ा कि वजैन पर उसी मजलिस में कब्जा शर्त है। तो आपने तो मुझे रियाल दे दिए, लेकिन अब मुझसे मांगे एक लाख रुपए। मैंने कहा भाई एक लाख रुपए अभी थोड़ी देर में सामने कमरे में पड़े, मैं अभी आपको लाकर दे देता हूं। सूरत समझ में आ रही है? उसने कहा मेरे पास जब तक कोई चीज रहन रखवाओ, चुनांचे मैंने अपनी घड़ी उसके पास रहन रखवा दी बाय के पास, और फिर उसके बाद मैं जैसे ही पैसे लेने के लिए उठूंगा, घड़ी अभी हलाक नहीं हुई, इसके कब्जे में है, मेरे उठते ही यह अकदे सर्फ क्या हो जाएगा, खत्म, बातिल हो जाएगा। तो रहन की हलाकत से पहले अगर जुदा हो गए तो फिर وہ عقد کیا ہو جائے گا؟ باطل. عقد سلم بھی اور عقد صرف بھی. ہاں اگر رہن آپ کے پاس ہلاک ہو گیا تو اس کے بعد اگر میں اٹھ کر جاتا ہوں, اٹھتا ہوں وہاں سے, تو گویا آپ نے حکمن کیا کر لیا ہے, سمن پر قبضہ کر لیا. عقد صرف کے سمن پر کیا کر لیا؟ قبضہ کر لیا. تو یہ تام ہو گیا عقد. صورت سمجھ میں آ گئی؟ اسی طرح یاد رکھو مسلم فیہ یعنی مبیعہ جو ہے عقد سلم میں. آپ سے میں نے کہا کہ یہ 1,00,000 روپیہ لے لیں اور مجھے 2 ماہ کے بعد 200 من گندم دے دیجئے گا, تو یہ ہم دونوں میں عقد ہوا. میں نے 1,00,000 روپیہ آپ کے حوالے کر دیا اور پھر میں نے کہا کہ آپ نے مجھے گندم دینی ہے 2 ماہ کے بعد, تو مجھے میرے پاس کوئی چیز بطور رہن کے رکھوائیے. آپ پر دین ہے یا نہیں گندم, تو اس کے بدلے کوئی رہن رکھواؤ. تو آپ نے اپنی ایک قیمتی گھڑی میرے پاس بطور رہن کے رکھوا دی, تو کہتے ہیں یہ بھی جائز ہے. یہ بھی مسلم فی یعنی راس المال کے بدلے بھی رہن جائز اور مسلم فی کے بدلے بھی رہن جائز. اور پھر مسلم فی کے اندر اس میں پھر اسی مجلس میں چونکہ قبضہ ضروری نہیں, لہذا یہاں پر آپ نے رہن رکھوا دی اور اٹھ کر چلے گئے, تو اس سے کوئی فرق نہیں پڑتا کیونکہ راس المال پر تو اس مجلس میں قبضہ شرط تھا, مسلم فی پر تو اس مجلس میں قبضہ شرط نہیں ہے, وہ تو 2 ماہ بعد ملے گا. بات اچھی طرح سمجھ میں آ گئی. دیکھیے اب کتاب پر, وَبِرَأْسِ مَالِ السَّلَمِ, اور صحیح ہے رہن رکھوانا بِرَأْسِ مَالِ السَّلَمِ عقد سلم کے راس المال کے بدلے میں, وَثَمَنِ الصَّرْفِ, اور عقد صرف کے بیع صرف کے سمن کے بدلے بھی رہن رکھوانا صحیح ہے, وَالْمُسْلَمِ فِيهِ, اور مسلم فی کے بدلے بھی رہن رکھوانا صحیح ہے, فَإِنْ هَلَكَ فِي الْمَجْلِسِ, پس اگر وہ ہلاک ہو گیا مجلس میں. اس کا تعلق کس سے ہے؟ اگر تینوں سے جوڑتے ہیں, تینوں سے بھی جوڑ سکتے ہیں. مثلا اگر اسی مجلس میں رہن ہلاک ہوا تو گویا اس نے راس المال کیا کر لیا؟ وصول کر لیا, اگر راس المال کے بدلے رہن تھا. اور اگر سمن صرف کے بدلے رہن تھا تو گویا اس نے سمن صرف کیا کر لیا؟ اسی مجلس میں وصول کر لیے. اور اگر رہن کس کے بدلے تھا؟ مسلم فی کے بدلے تھا, تو گویا اس نے رہن, اور رہن اسی مجلس میں اس کے پاس کیا ہوا؟ ہلاک ہو گیا. تو اس نے کیا کیا؟ گویا مسلم فی وصول کر لیا. اور جب مسلم فی وصول کر لیا, سمن بھی دے چکا ہے, مسلم فی کی وصولی بھی ہو گئی, تو عقد سلم تام ہو گئی, ختم ہو گئی, پوری ہو گئی. تو یہ معنی ہے وبرأس مال السلم وثمن الصرف والمسلم فيه, اور رہن رکھوانا جائز ہے عقد سلم کے راس المال کے بدلے میں اور سمن صرف کے بدلے میں اور مسلم فی کے بدلے میں, فإن هلك في المجلس, پس اگر وہ چیز اگر وہ رہن پس اگر وہ رہن ہلاک ہو گیا اس مجلس کے اندر ہی, فقد اخذ, تو تحقیق اس نے لے لیا اس چیز کو. کیا چیز؟ یعنی راس المال کو لے لیا یا سمن صرف کو لے لیا؟ حقیقتاً تو نہیں, لیکن حکمن, یہ حکم لگا دیا جائے گا کہ اس نے وصول کر لیا ہے بھائی. وہ ان افترقا قبل نقد المرہون به وحلکن بطل, بھائی یہ عبارت کی متن کی صحیح نہیں ہے. اور نسخوں میں بھائی دیکھیے پھر ذرا غور کریں یہ ٹھیک کیسے نہیں ہے. کہتے ہیں وہ ان افترقا, اور اگر دونوں جدا ہو گئے یعنی دونوں عقد کرنے والے, قبل نقد المرہونی, مرہون کی ادائیگی سے پہلے, کس سے؟ ہاں یہ بات ہی نہیں بنتی. مرہون کیا؟ مرہون کہا تو ہے کہ رہن حوالے کر دیا. رہن کیا کر دیا ہے؟ تو یا تو یوں ہونا چاہیے, قبل نقد المرہونی بھی, مرہون نہیں مرہون بھی کی ادائیگی سے پہلے. مرہون بھی کیا ہے؟ مرہون بھی, مرہون کیا ہے؟ وہ جو چیز رہن رکھوائی, اور مرہون بھی جس کے بدلے میں رہن رکھوائی ہے. وَإِنِ افْتَرَقَا, اور اگر دونوں جدا ہو گئے, قبل نقد المرہون بھی, یہاں بھی ہونا چاہیے, مرہون بھی کی ادائیگی سے پہلے. سورج سمجھ میں آ رہی ہے؟ ادھر دیکھو بھائی, عقد سلم کیا ہے, عقد سلم کیا ہے یا عقد صرف کیا ہے, اور مرہون بھی کی اسی مجلس میں ادائیگی سے پہلے ہی دونوں جدا ہو گئے اور رہن بھی ہلاک نہیں ہوا. مرہون بھی کی ادائیگی بھی نہیں کی اور رہن بھی ہلاک نہیں. اگر رہن ہلاک ہوتا تو حکمن ادائیگی ہو جاتی. کیا ہوتا؟ حکمن ہم کہتے کہ ادائیگی ہو گئی ہے, اس نے وصولی کر لی ہے. تو رہن بھی ہلاک نہیں، لہذا حکمن ادائیگی بھی نہیں پائی گئی، اور مرہون بھی اس نے حقیقتاً بھی ادا نہیں کیا، تو حقیقتاً بھی مرہون بھی کی ادائیگی نہیں ہوئی، یعنی وہ راس المال یا سمن صرف اس نے دیے نہیں، اور حکمن بھی ادائیگی نہیں ہوئی، تو اس صورت میں عقد سلم کیا ہو جائے گا، عقد صرف کیا ہو جائے گا، باطل. توجہ ہے، یعنی رہن کا اس مجلس میں جدائی سے پہلے ہلاک ہونا ضروری ہے یا مرہون بھی کی ادائیگی ضروری ہے. تو کہتے ہیں وَإِنِ افْتَرَقَ قَبْلَ النَّقْدِ الْمَرْهُونِ بِهِ، تو یہاں مرہون کے بعد بِهِ کا لفظ ہونا چاہیے، اور اگر وہ دونوں جدا ہو گئے مرہون بِهِ کی ادائیگی سے پہلے، وَحُلْكِن، اور اس رہن کی ہلاکت سے پہلے، بَطَلَا، تو دونوں عقد باطل ہو جائیں گے، عقد سلم بھی اور عقد صرف بھی باطل ہو جائیں گے. اگر مرہون بِهِ کی ادائیگی کر دی تو پھر تو حقیقتاً ادائیگی اور وصولی ہو گئی، اور اگر رہن ہلاک ہوا تو پھر حکمن ادائیگی اور وصولی ہو گئی، تو دونوں میں سے ایک چیز ضرور ہونی چاہیے. تو یہاں یہ المرہونی بیہی کا لفظ ہونا چاہیے متن میں، بلکہ اس متن کے جو دوسرے نسخے ہیں ان کے اندر یہاں مرہون بیہی کا لفظ بھی نہیں ہے، بلکہ عبارت یوں ہے وَإِنْ اِفْتَرَقَ قَبْلَ نَقْدٍ وَحُلْكٍ بَطَلَا، وَإِنْ اِفْتَرَقَ قَبْلَ نَقْدٍ وَحُلْكٍ بَطَلَا، اور اگر وہ دونوں جدا ہو گئے ادائیگی یا ہلاکت سے پہلے تو دونوں عقد کیا ہو جائیں گے، باطل. ادائیگی کس کی؟ مرہون بھی کی، اور ہلاکت کس کی؟ رہن کی. یا تو مرہون بھی کی، یعنی وہ مرہون بھی کی کیا کریں، ادائیگی کر دیں کیونکہ وہ شرط ہے، اور یا کیا ہو، رہن اس مجلس میں ہلاک ہو جائے. عبارت اچھی طرح سمجھ میں آ گئی، اب صرف ترجمہ دیکھو. کہتے ہیں اے ایدا رہن بی رأس مال سلمی او سمن صرفی، جب رہن رکھوایا سلم کے رأس المال کے بدلے یا سمن صرف کے بدلے، فإن ہلک الرہن قبل الافتراق، اگر رہن ہلاک ہو گیا قبل الافتراق، جدا ہونے سے پہلے ہی، ان دونوں کے جدا ہونے سے پہلے ہی رہن ہلاک ہو گیا، فالمرتہین قد استوفى حقه، تو مرتہین نے تحقیق وصول کر لیا اپنا حق، تو پھر ٹھیک ہو گیا، پھر سلم باطل نہیں اور صرف بھی باطل نہیں. وَإِنِ افْتَرَقَ قَبْلَ نَقْدِ الْمَرْهُونِ بِهِ، اور اگر وہ دونوں جدا ہو گئے مرہون بھی کی ادائیگی سے پہلے، وَقَبْلَ هَلَاكِ الْمَرْهُونِ، اور مرہون کے ہلاک سے پہلے، بَطَلَ السَّلَمُ وَالصَّرْفُ، تو باطل ہو جائے گی عقد بیع سلم بھی اور بیع صرف بھی. وَهَذَا التَّفْصِيلُ لَا يَتَعَتَّى فِي الرَّهْنِ بِالْمُسْلَمِ فِيهِ، اور کہتے ہیں یہ جو ہم نے تفصیل اتنی لمبی بیان کی، لا يَتَعَتَّى، یہ موافق نہیں ہوتی. تَعَتَّى کا کیا معنی؟ تَعَتَّى يَتَعَتَّى تَعَتِّيًا، اس کا معنی موافق ہونا یا حاصل ہونا، یہ تفصیل حاصل نہیں ہوتی. فِي الرَّهْنِ، اس رہن میں، بِالْمُسْلَمِ فِيهِ، جو کس کے بدلے ہو، مسلم فی کے بدلے. مسلم فی یعنی آپ نے مجھے 200 گندم 2 ماہ بعد دینی ہے، اور اس کے بدلے میں نے آپ سے کہا کہ میرے پاس رہن رکھواؤ، آپ نے اپنی گھڑی میرے پاس رہن رکھوا دی، رہن رکھوا دی، تو کیا ہم دونوں کی جدائی سے پہلے اس رہن کا ہلاک ہونا یا مرہون بھی، یعنی وہ 200 من کی ادائیگی ضروری ہے؟ کہتے ہیں نہیں، اس میں نہیں ہے. مسلم فی کی تو ادائیگی کب ہوگی؟ 2 ماہ بعد ہوگی. تو لہذا یہاں پر پھر نہ رہن کی ہلاکت ضروری ہے جدا ہونے سے پہلے، اور نہ مرہون بھی یعنی مسلم فی کی ادائیگی ضروری ہے. یہ معنی ہے وَهَذَا التَّفْصِيلُ لَا يَتَعَتَّى فِي الرَّهْنِ بِالْمُسْلَمِ فِيهِ، اور یہ تفصیل حاصل نہیں ہوتی اس رہن میں جو مسلم فی کے بدلے میں ہو، فَيَصِحُّ مُطْلَقًا، تو وہ مطلقاً صحیح ہے، وہ مطلقاً صحیح ہے، چاہے اس مجلس میں رہن ہلاک ہو یا نہ ہو. فَإِنْ هَلَكَ الرَّهْنُ، پس اگر وہ رہن ہلاک ہو گیا، کس کے بدلے؟ مسلم فی کے بدلے جو رہن تھا، اگر وہ ہلاک ہو گیا، تو یصیر مستوفیا للمسلم فیہ، تو مشتری وصول کرنے والا ہو گیا، کس کو؟ بھائی دیکھو میں نے آپ سے عقد سلم کیا ہے کہ 1 لاکھ روپیہ لے لو، مجھے 2 ماہ بعد 200 من گندم دے دینا، मैंने लाख रुपया आपको अभी दे दिया, रासुम माल हवाले कर दिया मैंने, और गंदुम आपने कब देनी है? दो माह बाद। उसके बदले मैंने कहा मेरे पास कोई चीज रहन रखवाओ, आपने अपनी घड़ी मेरे पास रहन रखवा दी, अब हम दोनों जुदा हो जाएं तो कोई रहन का की हलाकत जरूरी नहीं। हां, अब वो आपका रहन जो घड़ी थी मेरे पास हलाक हो गई, और ये घड़ी किसके बदले रहन थी? मुस्लिम फी के बदले। तो लिहाजा गोया मैंने मुस्लिम फी को आपसे वसूल कर लिया। सूरत समझ में आ गई? यह मानना है फईन हला कर रहनु यसीर मुस्तौफियन लिल मुस्लिमी फी, बस अगर वो हर रहन हलाक हो गया तो वो मुश्तरी जो है यानी रब्बुस सलम जो है वो वसूल करने वाला हो गया मुस्लिम फी को। जब मुस्लिम फी को भी वसूल कर लिया, समन भी दे दिए और मुस्लिम फी भी हुक्मन क्या हो गया? वसूल हो गया। क्यों? कि रहन हलाक हो गया है तो गोया वो वसूल हो गया। जब वसूल हो गया फला यबका सलम, तो सलम बाकी न रही, पूरी हो गई, ताम हो गई, खत्म हो गई। आगे देखिए व रहनुल मुस्लिमी फीही रहनुन भी बदली ही ईदा फुसिखा। सूरत ये कि हम दोनों ने, मैंने आपसे कहा कि ये 1 लाख रुपया लीजिए और मुझे 2 माह बाद 200 मन गंदुम दीजिएगा, हम दोनों ने इस पर आकद कर लिया। फिर आपसे मैंने कहा कि जो आपने 200 मन गंदुम देनी है उसके बदले मेरे पास कोई चीज रहन रखवाओ, आपने अपनी कीमती घड़ी मेरे पास रहन रखवा दी, रहन रखवा दी। सूरत समझ में आ रही है? रहन रख। फिर हम दोनों ने आपस में कहा कि इस आकद को फसख करते हैं, मैंने कहा इसको फसख करते हैं, आपने कबूल कर लिया, तो दोनों ने मिलकर आकद को क्या कर लिया? फसख कर दिया। तो क्या फसख करने के बाद ये रहन वापस देना फौरन मेरे लिए जरूरी है? कहते हैं नहीं भाई, आपने तो मुश्तरी ने यानी रब्बुस सलम ने तो पैसे दिए हुए हैं, पैसे दिए हुए हैं उसको, लिहाजा अक़्दे सलम को फसख भी कर दें तो रब्बुस सलम यानी जो मुश्तरी है वो उस रहन को रोक सकता है, उस रहन को रोक सकता है। पहले इस रहन को रोका था किसके बदले? मुस्लिम फी के लिए के बदले में। किसके बदले में? मुस्लिम फी यानी मबिया के बदले में रोका हुआ था। अब उस मुस्लिम फी का जो बदल था यानी वो जो समन हवाले किए थे यानी वो जो रासुल माल हवाले किया था उसके बदले उसको रोक सकता है, उसको हक है और उसके बदले रहन बन जाएगा। हम दोनों ने बैए सलम फसख कर दी, अब आपने कहा कि लाओ भाई वो रहन मेरे हवाले कर दो, रहन वापस दे दो जो मैंने मुस्लिम फी के बदले आपको दिया था। मैंने कहा नहीं, अब ये चीज आपकी मेरे पास रहन है, वो जो बदल यानी जो मैंने रासुल माल आपको 1 लाख रुपया दिया था उसके बदले में। तो कहते हैं वरहनुल मुस्लिमी फी ही, मुस्लिम फी का जो रहन है रहनुन भी बदल ही, वो रहन होगा उसके बदल के बदले, उसके और मुस्लिम फी का बदल क्या था? रासुल माल, वो जो पैसे दिए थे उसको। ये कब? इजा फुसिखा, जब आकदे सलम को क्या कर दिया जाए? फसख कर दिया जाए। ईदा कान अशय उमर हूनन बिल मुस्लिमी फी ही, यानी जब कोई चीज मरहून हो मुस्लिम फी के बदले में, सुम्मा फसखा आकदा सलमी, फिर दोनों ने मिलकर फसख कर दिया अक़्दे सलम को, फहुवा रहनुन बिल बदली, तो फिर वो रहन होगा उसके बदल के बदले। अय यकूनु लि रब्बिस सलमी अन यहबिसर रहना हत्ता यक़्बिज़ा रअसल माली, यानी रब्बुस सलम जो मुश्तरी है उसको ये हक होगा अन यहबिसर रहना के वो अब इस रहन को रोक ले, हत्ता यक़्बिज़ा रअसल माली, यहां तक कि वो रासुल माल जो उसने दिया था 1 लाख रुपए उस पर क्या कर ले? कब्जा कर ले, उस वक्त तक रोक सकता है, तो ये उसके बदले रहन हो जाएगा। वलौ हलका रहनुहु बादल फस्खी हलका बिही, वलौ हलका रहनुहु बादल फस्खी हलका बिही। इसको भी जरा तवज्जो से समझ लें भाई। सूरत ये मेरे और आपके दरमियान आकदे सलम हुआ, मैंने आपको 1 लाख रुपया दे दिया और आपने 2 माह बाद मुझे 200 मन गंदुम देनी है, और मैंने कहा मेरे पास कोई चीज रहन रखवा वो गंदुम के बदले, तो आपने अपनी कीमती घड़ी मेरे पास रहन रखवा दी, और फिर हम दोनों ने क्या कर लिया? उसको फसख कर दिया, आकदे सलम को फसख कर दिया। अब आप आए और आपने कहा भाई वो गंदुम के बदले मैंने घड़ी रखवाई थी वो घड़ी वापस कर दो, तो मैंने कहा नहीं, वो घड़ी अब मेरे पास रहन है जो आपने मेरे से रासुल माल लिया है, 1 लाख रुपए लिए हैं, वो पहले पैसे मुझे वापस दो तो फिर मैं आपको घड़ी वापस दे दूंगा। तो अब ये घड़ी रहन बन गई किसके बदले में? راسل مال کے بدلے میں. پھر یہ گھڑی میرے پاس ہلاک ہو گئی, ہلاک ہو گئی. اب کیا اب وہ راسل مال یوں سمجھیں گے وصول ہو گیا؟ کہتے نہیں, یہ گھڑی اصل میں کس کے بدلے رہن رکھوائی گئی تھی؟ مسلم فی کے بدلے تھی. تو لہذا یہاں یوں سمجھا جائے گا کہ مشتری یعنی جو رب السلم ہے اس نے مسلم فی وصول کر لیا. کیا کر لیا؟ مسلم فی وصول, جس چیز کے بدلے اصل میں گھڑی رہن تھی, زمان بھی وہی آئے گا. بھائی بات سمجھ میں آ گئی؟ تو لہذا گویا اس نے مسلم فی وصول کر لیا تھا اس سے, اور مسلم فی وصول کر لیا میں نے آپ سے, میرے پاس رہن ہلاک ہوا نا, تو حقیقتاً تو میں نے وہ گندم وصول نہیں کی, لیکن حکم کیا لگا دیا جائے گا؟ میں نے وہ گندم آپ سے وصول کر لی ہے, تو میں نے گندم وصول کر لی ہے اور آپ نے میرے سے 1 لاکھ روپے وصول کر لیے تھے مجلس کے اندر ہی, اور ہم دونوں نے تو عقد کو کیا کر دیا ہے؟ فسخ کر دیا ہے. لہذا اب میرے اوپر ضروری ہے کہ میں آپ کو وہ مسلم فی دوں, یعنی اب 200 من گندم میں دوں گا آپ کو, اور پھر آپ سے اپنے 1 لاکھ روپیہ واپس لے لوں گا. صورت سمجھ میں آ گئی اچھی طرح؟ ولو ہلک رہنہ بعد الفسخ, اور اگر ہلاک ہو گیا رہنہ اس مسلم فی کا جو رہن ہے, رہنہ کی حاضر امیر کس کو راجے؟ مسلم فی, یعنی اگر ہلاک ہو گیا مسلم فی کا رہن بعد الفسخ, فسخ کے بعد, فسخ کے بعد ہلاک بھی ہی, تو وہ مسلم فی کے بدلے ہلاک ہوا ہے. کس کے بدلے؟ مسلم فی کے بدلے ہلاک ہوا ہے, وہ مسلم فی دینا پڑے گا. مسئلہ سمجھ بھی آیا کہ اوپر سے گزر گیا ہے؟ کہتے ہیں اے اذا رہن المسلم الیہ, جب رہن رکھوا دیا مسلم الیہ یعنی بائے نے, عند رب السلم, کس کے پاس رہن رکھوایا؟ رب السلم کے پاس یعنی مشتری کے پاس, شیئن کوئی چیز, کس کے بدلے؟ بالمسلم فی یعنی مبیعے کے بدلے میں, ثم فسخ عقد السلم, پھر دونوں نے عقد السلم کو فسخ کر دیا, فہلک الرہن فی ید رب السلم, تو ہلاک ہو گیا وہ رہن جو ہے وہ رب السلم کے قبضے میں یعنی مشتری کے پاس, وہ رہن ہلاک ہو گیا. فہلکہ یکون بالمسلم فیہ, تو اس رہن کا ہلاک ہونا مسلم فی کے بدلے ہوگا, ان یکون علی رب السلم ان یؤدی الی المسلم الیہ مقدار الطعام المسلم فیہ, یعنی رب السلم پر یعنی مشتری پر واجب ہوگا, ان یؤدی کہ وہ ادا کرے, الی المسلم الیہ مسلم الیہ یعنی کہ بائے کو وہ ادا کرے, مقدار الطعامی اس گندم کی اس غلے کی مقدار, المسلم فی ہی جو کیا تھا مسلم, وہ غلے کی, اب وہ 200 من گندم میں نے آپ کو دینی ہے, مشتری نے دینی ہے بائے کو, اور پھر اپنے پیسے یعنی سمن وصول کرنے ہیں. لأنه اذا هلك الرهن, اس لیے کیونکہ جب رہن ہلاک ہو گیا سارا تو یہ ایسے ہی ہو گیا, کأن رب السلم استوفى المسلم فيه, گویا کہ رب السلم نے وصول کر لیا مسلم فی کو, کیونکہ وہ رہن کس کے بدلے تھا؟ مسلم, تو گویا اس نے مسلم فی کو وصول کر لیا. لأن يد المرتهن على الرهن يد استيفاء, اس لیے کیونکہ مرتہین کا جو قبضہ ہوتا ہے رہن پر وہ وصولی والا قبضہ ہوتا ہے, تو اس نے گویا وصول کر لیے. فیتقرر بالحلاک, تو وہ وصولی پکی ہو گئی ہلاکت کی وجہ سے. رہن پر قبضہ کیوں کرتے ہیں؟ وصولی کے لیے, وصولی کے لیے, اور جب رہن اس کے پاس ہلاک ہو گیا تو گویا اس نے وصولی کر لی, پکی ہو گئی وصولی. بھئی دیکھو نا, پھر سمجھو اس بات کو. عام چیزوں میں مثلا آپ نے میرا 1 لاکھ روپیہ دینا ہے, عقد سلم کو چھوڑ دو, ذرا عقد سلم کو چھوڑ دو, آپ نے میرے 1 لاکھ روپے دینے ہیں, تو میں آپ کے پاس آیا کہ مجھے میرے پیسے دے دو. آپ نے کہا بھائی پیسے تو ابھی میرے پاس نہیں ہیں, پیسے میں آپ کو 2-4 دن تک دے دوں گا, جب تک آپ میری یہ گھڑی اپنے پاس رہن کے طور پر رکھ لو. تو میں نے گھڑی پر قبضہ کر لیا, تو یہ جو رہن پر قبضہ کیا جاتا ہے یہ کس لیے ہوتا ہے؟ وصولی کے لیے. کس کے لیے؟ وصولی کے لیے. اب اس میں 2 صورتیں ہیں. اگر آپ 4-5 دن بعد میرے پیسے لے آئے تو آپ پیسے مجھے دیں گے, میں اپنے پیسے وصول کر لوں گا اور رہن آپ کو واپس دے دوں گا, کیونکہ رہن پر بھی قبضہ کس لیے تھا؟ वसूली के लिए, और जब मैं असल देन वसूल कर रहा हूं तो दो वसूलियां तो नहीं हो सकती कि असल देन भी वसूल कर लूं और रहन को भी कब्जा कर रखूं उस पर, क्योंकि वो भी वसूली है। तो लिहाजा अब रहन मैं आपको वापस कर देता हूं, लेकिन अगर देन की अदायगी से पहले ही वो घड़ी आपकी मेरे पास हलाक हो गई तो उस घड़ी पर कब्जा किस लिए था? वसूली के लिए। तो गोया वो वसूली अब पक्की हो गई, वो वसूली अब पक्की हो गई, गोया मैंने वसूली कर ली, अब आपको देन देने की जरूरत नहीं है। बाकी अकल का ख्याल रखना है, जमान उतना ही आएगा जितना देन और रहन की कीमत में से जो अकल हो वो आपने रखना है ख्याल, वो बार बार दोहराने की जरूरत नहीं। ये माना ली अन यद अल मुर्तहीनी अल रहनी यद इस्तीफा इन, इसलिए क्योंकि मुर्तहीन का जो कब्जा होता है रहन पर वो वसूली का कब्जा होता है। फयतकर्ररु बिल हलाकी, तो वसूली पुख्ता हो गई हलाक होने की वजह से, रहन के हलाक होने से। फसारा का अन रब्बस सलम इस्तौफल मुस्लिम फी, तो ऐसे ही हो गया जैसे कि रब्बुस सलम ने वसूल कर लिया मुस्लिम फी यानी मबीए को। सुम्मा फसखल आकदा, फिर दोनों ने आकद फसख कर दिया। फाला रब्बिस सलमी अदाउल मुस्लिमी फीही इलल मुस्लिमी इलैही, तो रब्बुस सलम यानी जो मुश्तरी है उस पर वाजिब हो गया। क्या वाजिब हुआ? अदा उल मुस्लिमी फी ही, कि वो मुस्लिम फी यानी वो गल्ले की मिकदार जो है अदा करे। इलल मुस्लिमी इले ही, किसको? मुस्लिम इले यानी बाय को अदा करे। सूरत समझ में आ गई। आगे देखिए वबिदैनिन अलैही अब्द तिफलिही। सूरत ये कि एक शख्स है उसके बेटे को किसी ने माल दे दिया, वसीयत कर दी थी किसी ने मरने से पहले कि जैद का जो फलां बेटा है उसको मेरे मरने के बाद मेरे माल में से 10 लाख रुपए दे देना। चुनांचे वो शख्स मर गया और जैद का बच्चा जो अभी 4-5 साल का है या 7-8-10 साल का है यानी नाबालिग है, उसका उसको वो 10 लाख रुपए मिल गए। अब उस 10 लाख के जाहिर सी बात है उसके लिए उसका बाप उस पर कब्जा कर लेगा। जैद के बच्चे का माल है तो कब्जा कौन करेगा? जैद कर लेगा, जैद संभाल लेगा अपने बच्चे के लिए। ये माना नहीं कि अब ये माल जैद का हो गया, नहीं नहीं, ये उसके बच्चे का माल है, अब ये उसको संभाल कर रखेगा, जब ये बड़ा हो जाएगा बालिग हो जाएगा तो उसके हवाले कर देगा, और अगर ये जरूरत पड़ती है तो फिर उस पर जरूरत के बकदर खर्च भी कर सकता है अपने बेटे पर, क्योंकि ये उसका माल है, अपने ऊपर बाप के माल खर्च नहीं कर सकता। तो ये शख्स जिसके बेटे के पास माल है, ये जैद जो है, इस जैद ने अमर का 5 लाख रुपया देन देना है। उसने क्या किया? अपने इस नाबालिग बच्चे का एक गुलाम उठाकर बतौर रहन के अमर को दे दिया। ये जो नाबालिग बच्चा था इसको, इसके एक गुलाम को क्या किया? बतौर रहन के
दे दिया।
देन किसका था? बाप का था। और रहन के तौर पर गुलाम जो रखवा रहा है वो किसका गुलाम है? उसके बेटे का गुलाम। तो क्या बाप ऐसा कर सकता है, बेटे के गुलाम को अपने देन के बदले रहन रखवा सकता है? कहते हैं हां जायज है, रहन रखवा सकता है। ये मानना है वह भी दैनिन, और सही है रहन रखवाना ऐसे देन का अलै ही, जो किस पर था? बाप पर है, उस शख्स पर है। तो और सही है ऐसे देन के बदले जो उस शख्स पर है रहन रखवाना। क्या रहन रखवाना? अब्द तिफली ही, अपने बच्चे के गुलाम। तो इबारत समझ में आ रही है, वह बिदैन इन अलैही अब्द तिफली ही, और सही है ऐसे देन के बदले जो रहन रखवाने वाले पर है उसका रहन रखवाना। अब्द तिफली ही, अपने बच्चे के गुलाम को। कहते हैं अतफुन आला रसिल माली, कहते हैं इसका आतफ भी रह रसुल माल पर, पीछे जो आया था ना बी रसी माल इस सलामी शुरू में, तो उस पर आतफ है। ऐसा हर रहन बिदैन इन अलल अबी, यानी सही है रहन रखवाना ऐसे देन के बदले अलल अबी, जो बाप पर है तो उस रहन रखवाना सही है। अब्द तिफली ही, अपने बच्चे के गुलाम को। हाजा इंदाना, ये हमारे नजदीक है, ये हमारे नजदीक यानी तरफेन के नजदीक है, इमाम अबू हनीफा और इमाम मोहम्मद रहिमहुमल्लाहु तआला। وعند ابي يوسف وزفر رحمهما الله تعالى لا يصح, جبکہ امام ابو یوسف اور امام زفر رحمهما الله فرماتے ہیں یہ صحیح نہیں, ये रहन रखवाना, बाप अपने देन के बदले बेटे के माल को रहन के तौर पर रखवा, ये सही नहीं। वह हुअल कियास, और यही कियास है, यही कियास है। एतबारन बिहकीकतल ईफाई, कियास करते हुए, एतबारन का तर्जमा क्या करना है, कियास। एतबारन बिहकीकतल ईफाई, कियास करते हुए हकीकी अदायगी पर। ईफा का माना अदायगी। भाई देखो, वो फरमाते हैं इमाम अबू यूसुफ और इमाम जुफर के, ये जायज नहीं है कि बाप अपने देन के बदले बेटे का गुलाम या बेटे की कोई चीज रहन रखवा दे। वो इसको कियास करते हैं हकीकी हकीकी अदायगी पर। किस पर? जैसे बाप के लिए जायज नहीं है कि अपने देन में बेटे के माल से अदायगी कर दे। क्या कर दे? मतन में मसला रहन का जिक्र हो रहा है और ये जिक्र कर रहे हैं अदायगी को, उस पर कयास कर रहे हैं। बाप पर कितना कर्जा है? 5 लाख। उस बाप ने यूं किया, बेटे के 5 लाख लिए और उसके जरिए वो 5 लाख अदा कर दिया, अमर को अपना कर्जा खत्म कर दिया। तो बाप के लिए जैसे बेटे के माल के जरिए अपने देन की अदायगी जायज नहीं, तो बेटे के माल को रहन के तौर पर रखवाना भी जायज नहीं। ये किसकी दलील है? इमाम अबू यूसुफ और इमाम जुफर की। तो वो फरमाते हैं जैसे हकीकतन अदायगी बाप नहीं कर सकता अपने देन में बेटे के माल की, इसी तरह अपने देन में बेटे के माल को रहन भी नहीं रखवाया जा सकता। तो ये माना है वाइंदा अभी यूसुफ व जुफर रहिमहुमल्लाहु ला यसिहु, उनके नजदीक सही नहीं। वह हुअल कियास, और यही कियास है। एतबारन बिहकीकत लीफाई, कियास करते हुए हकीकतन अदायगी पर, हकीकी अदायगी पर कियास। जैसे हकीकतन अदायगी सही नहीं तो रहन रखवाना भी सही नहीं है। वजहुल इस्तेहसान, और इस्तेहसान की वजह यह है, देखा तरफेन की दलील को इस्तेहसान कहा, हालांकि वो भी कियास है, वो भी
कियास।
और इमाम जुफर और इमाम अबू यूसुफ रहमतुल्लाह भी किसको जिक्र कर रहे हैं? कियास को, कियास को। तो मैंने आपको बतलाया था कि कियास खफी, कियास खफी, कियास दो किस्म पर है, एक जली और एक खफी। जली जो वाजह बात हो, फौरन इंसान वहां तक पहुंच जाए, जहन वहां तक जल्दी पहुंच जाता है, और एक जो जरा गहरी बात हो, जरा गौर करना पड़ता हो। कियास खफी को उमूमन इस्तेहसान कहते हैं, लेकिन तब जब इसके मुकाबले में क्या हो, कियास जली हो। अगर इसके मुकाबले में कियास जली ना हो, फिर कियास जितना भी गहरा क्यों ना हो, उसको कियास ही कहते हैं, इस्तेहसान नहीं कहते। तो यहां पर भी चूंकि मुकाबले में कियास था, इसलिए इनकी दलील जो है वो जरा और गहरी बात है, तो कियास खफी है, तो उसको क्या कहा? इस्तेहसान। कहते हैं वजहुल इस्तेहसान, इस्तेहसान की वजह यह है कि अन्ना फी हकीकतिल ईफाई। भाई पहले समझ लो इस बात को, इमाम जुफर और इमाम मोहम्मद रहमतुल्लाह ने इसको कियास किया था हकीकी अदायगी पर। हम कहते हैं नहीं, दोनों में फर्क है। रहन रखवाना ठीक है, हकीकी अदायगी तो हम भी कहते हैं कि ठीक नहीं है। बाप अपने देन को किसके जरिए अदा करे? बेटे के माल के जरिए, ये तो हम भी कहते हैं ठीक नहीं है, लेकिन रहन रखवा सकता है, इसलिए क्योंकि दोनों में फर्क है। फर्क यह है कि जब हकीकतन अदायगी करता है बाप अपने देन में, किस चीज को? बेटे के माल को। तवज्जो नहीं मेरा ख्याल, जब हकीकतन बाप अदा करता है, किस चीज को अदा करता है? बेटे के माल को। किस चीज के बदले? अपने देन के बदले। तो वहां देखो, बेटे का माल हाथ से निकल गया, खत्म हुआ, और बदले में बेटे को कुछ मिला
नहीं,
फिलहाल कुछ भी नहीं मिला। हां, बाप पर जमान आएगा, बाप को जमान फिर देना पड़ेगा उसका, वो 5 लाख बाप को कहीं से इंतजाम करके देने पड़ेंगे, लेकिन फिलहाल तो बेटे का माल खत्म हो गया और जाया हो गया, बगैर किसी एवज के उसके कब्जे से निकल गया, जाया हो गया, और बदले में कुछ मिला भी नहीं। लिहाजा वो तो हम भी कहते हैं जायज नहीं है, लेकिन यहां पर जब बेटे का माल, बेटे का गुलाम दूसरे के पास रहन रखवाया बाप ने अपने कर्जे के बदले में, तो क्या बेटे की मिल्कियत तो उस गुलाम से खत्म हुई नहीं? गुलाम तो अभी भी किसका ममलूक है? بیٹے ہی کا مملوک ہے تو بیٹے کی ملکیت سے چیز نہیں نکلی، ابھی بھی اسی کی ملکیت میں ہے، جبکہ وہاں پر ادائیگی کی صورت میں وہ مال کیا تھا، بیٹے کی ملکیت سے نکل جاتا تھا اور بدل بھی کوئی نہیں ملتا تھا، لیکن یہاں پر جب بیٹے کو غلام کو رہن رکھوایا باپ نے اپنے دین کے بدلے، تو بیٹے کی ابھی بھی ملکیت غلام پر باقی ہے، تو کیا بیٹے کی ملکیت ختم ہوئی؟ بیٹے کے ہاتھ سے کوئی مال نکلا اس کا؟ تو یہاں پر ہم کہتے ہیں دیکھیں بیٹے کے ہاتھ سے اس کا مال بھی نہیں نکلا، بلکہ اب وہ مرتہن اس کی حفاظت کرے گا، کیونکہ اگر نہیں کرے گا تو اس پر زمان آ جائے گا، تو ایک حفاظت کرنے والا بھی مل گیا، تو بیٹے کی ملکیت سے مال بھی نہیں نکلا اور حفاظت کرنے والا بھی موجود ہے، لہذا اس لیے یہ رہن رکھوانا صحیح ہے. صورت سمجھ میں آ گئی. کہتے ہیں وجہ الاستحسان، استحسان کی وجہ یہ ہے کہ نفی حقیقتی لیفا ازالت ملک صغیری بلا عوض فی الحال، کہ حقیقتاً ادائیگی کے اندر ازالت ملک صغیری نابالغ کی ملکیت کو زائل کرنا ہے، بلا عوض فی الحال بغیر کسی عوض کے، فی الحال یعنی فی الحال کوئی عوض بھی اسے نہیں ملتا اگر باپ ادائیگی کر دیتا ہے، فی الحال نہیں ملتا، باپ پر زمان تو آئے گا اس کو دینا تو پڑے گا بعد میں، لیکن فی الحال تو کوئی عوض اسے نہیں مل رہا، اس لیے حقیقتاً ادائیگی تو صحیح نہیں. وفی ہذا، اور اس صورت میں، رہن والی صورت میں، نصب حافظ لمالی ہی نصب کا معنی مقرر کرنا، ایک حفاظت کرنے والے کو مقرر کرنا ہے، لمالی ہی اس کے مال کے لیے یعنی اس کے غلام کے لیے، مع بقائی ملکی ہی ساتھ اس کی ملکیت کی بقا کے، کہ اس نابالغ کی ملکیت بھی اس میں باقی ہے. بات سمجھ میں آ گئی اچھی طرح. آگے دیکھیے، وبثمن عبد او خل او زکیت ان ظہر العبد حرا والخل خمرا والزکیت میتۃ. صورت یہ کہ ایک شخص نے دوسرے سے غلام خریدا اور مشتری نے کہا سمن تو میرے پاس ابھی نہیں ہے، میں آپ کو چند دن بعد دوں گا، متعین کر دیا کہ فلاں دن دوں گا، ہاں جب تک یہ چیز بطور رہن کے آپ سمن کے بدلے رکھ لیں. غلام خریدا ہے، اس نے غلام سپرد کر دیا اور مشتری نے کیا کیا، سمن کے بدلے سمن ادا نہیں کیے بلکہ سمن کے بدلے رہن رکھوا دیا، توجہ نہیں ہے میرا خیال. ایک شخص نے دوسرے سے غلام خریدا ہے اور مشتری نے سمن کے بدلے کیا رکھوا دیا، رہن. دوسری صورت، کسی شخص نے دوسرے سے سرکہ خریدا اور سمن کی ادائیگی نہیں کی، سمن کے بدلے رہن رکھوا دیا مشتری نے. تیسری صورت، کسی سے ذبح شدہ بکری خریدی اور بکری کی سمن ادا نہیں کیے، اس کے بدلے رہن رکھوا دی. صورت سمجھ میں آ رہی ہے؟ غلام کے سمن بھی ادا نہیں کیے، سرکے کے سمن بھی ادا نہیں کیے، ذبح شدہ بکری کے سمن بھی ادا نہیں کیے، بلکہ ان کے بدلے رہن رکھوا دیا. پھر بعد میں کل اگلے دن پتا چلا یا اسی دن کسی وقت پتا لگ گیا کہ بھائی وہ جو غلام جس کو کہہ کر اس نے بیچا تھا وہ تو غلام ہے ہی نہیں، وہ تو آزاد آدمی ہے بھائی، یا وہ جو سرکہ اسے لے کر آئے تھے برتن میں بعد میں دیکھا تو وہ تو سرکہ نکلا ہی نہیں، وہ تو شراب نکلی، وہ تو سرکہ تھا ہی نہیں، وہ تو شراب نکلی بھائی. یا تیسری صورت کی، بکری ذبح شدہ اسے خریدی تھی اور اس کے بدلے رہن رکھوایا تھا، لیکن بعد میں جب دیکھا تو وہ بکری تو مردہ تھی بھائی، ذبح شدہ نہیں تھی، اور اس نے تو رہن رکھوایا ہے، تو کیا یہ رہن صحیح ہے؟ کیونکہ یہ تو رہن بلا مال کے ہو گیا، کیونکہ آزاد ہے وہ آدمی، غلام نہیں ہے، آزاد نکلا، آزاد تو مال نہیں، اور سرکہ کیا نکلا، شراب، جب شراب ہے شراب تو مسلمان کے نزدیک مال متقوم ہی نہیں ہے، اور اگر بکری مردہ نکلی تو مردہ چیز بھی مال متقوم نہیں، تو ان تینوں صورتوں میں گویا اس مشتری نے رہن رکھوا دیا ہے، حالانکہ اس پر تو کوئی دین نہیں، دین ہے اس پر نہیں، اس پر تو دین ہی کوئی نہیں، اور رہن تو کس کے بدلے رکھوایا جاتا ہے، دین کے بدلے، تو کیا یہ دین صحیح ہے؟ کہتے ہیں ہاں بھائی یہ دین صحیح ہے. بھائی کیسے دین صحیح ہے، یہ چیزیں تو مال ہی نہیں ہے. کہتے ہیں بھائی فی الحال اگرچہ اس وقت پتا چلا کہ رہن دین کے بدلے نہیں ہے، لیکن شروع میں بظاہر کیا لگ رہا تھا کہ یہ رہن کس کے بدلے رکھا جا رہا ہے، دین کے بدلے، تو وہ کافی ہے، لہذا اس شروع کو دیکھا گیا اس کے اعتبار سے ظاہراً یہی تھا کہ یہ رہن دین کے بدلے رکھوایا جا رہا ہے تو رہن صحیح ہے، لہذا اب اگر اس کے پاس وہ رہن ہلاک ہوا تو اس پر زمان آ جائے گا، کیونکہ پچھلی بعض صورتوں میں آپ نے پڑھا تھا کہ جب کوئی چیز رہن نہیں ہوتی تو اور وہ اس کے پاس مرتہن کے پاس رکھی ہوئی تھی، اگر وہ تو رہن تھا ہی نہیں، رہن بنتا ہی نہیں تھا تو اس کا پاس ہلاک ہو جائے تو اس پر زمان بھی نہیں آتا. یاد آیا مسئلہ کل والا کہ نہیں؟ کون سی صورت تھی؟ مثلا کسی نے نوحہ کرنے والی کی اجرت کے بدلے رہن رکھوا دیا، یا گانا گانے والی کے رہن کی اجرت کے بدلے رہن رکھوا دیا، بھئی ان کی تو اجرت ہی نہیں ہے تو رہن کس چیز کا، لیکن اگر کسی نے رہن رکھوا دیا ہے تو پھر اس صورت میں اس پر عورت کے پاس اگر وہ ہلاک ہو جائے تو اس پر زمان نہیں آئے گا. کیوں نہیں زمان آئے گا؟ کیونکہ وہ رہن ہی نہیں، رہن ہی نہیں. جب رہن نہیں تو زمان تو رہن میں رہن بھی نہیں، اور نیز اس عورت نے اس چیز کو پر قبضہ کیا، خود کیا یا راہن نے اس کو قبضے میں دی؟ راہن نے اس کے قبضے میں وہ چیز دی تھی، لیکن اسے مسئلے کا پتہ نہیں تھا، اس نے شرع وقایہ نہیں پڑھی تھی کہ یہ اس گانے والی کی اجرت کے بدلے تو رہن رکھوانا صحیح نہیں، تو اس عورت نے رہن پر قبضہ کر لیا. اب یہ رہن تو ہے ہی نہیں، رہن ہو تو اس میں زمان آیا کرتا ہے، لہذا یہ چیز اگر اس گانے والی عورت کے پاس ہلاک ہو گئی تو اس پر زمان نہیں آئے گا، اور راہن چاہے تو اس کو اگر مسئلے کا پتہ لگ جائے تو وہ واپس بھی لے سکتا ہے. بھئی کیوں نہیں زمان کیوں نہیں آئے گا، عورت کے قبضے میں ہے. کہتے ہیں بھئی زمان تو رہن کا آیا کرتا ہے اور یہ تو رہن نہیں، اور نیز زمان غصب کا آتا ہے جب کوئی کسی کی چیز پر زبردستی قبضہ کر لے، اور کیا اس عورت نے اس مال پر زبردست اس رہن پر زبردستی قبضہ کیا ہے؟ نہیں، مالک کی اجازت سے قبضہ کیا ہے. تو لہذا جب مالک کی اجازت سے قبضہ کیا ہے تو رہن بھی نہیں ہے اور غصب بھی نہیں ہے، صرف مالک کی اجازت سے قبضہ کیا ہوا ہے، تو اس صورت میں زمان نہیں آئے گا. بات سمجھ میں آ گئی؟ اب آئیے اس مسئلے پر. کہتے ہیں وہ بھی سمنی عبدین او خلن او زکیتن. تو ہاں یہ مسئلہ میں نے اس لیے ذکر کیا نا کہ اس مسئلے میں اس پر زمان آئے گا. غلام کے سمن کے بدلے رہن رکھوایا تھا، یا سرکے کے بدلے رہن رکھوایا تھا، یا ذبح شدہ بکری کے بدلے میں رہن رکھوایا تھا اور بعد میں پتا چلا کہ وہ تو آزاد ہے، یا وہ سرکہ تو شراب ہے، یا وہ بکری تو مردہ ہے، یہ تینوں تو مال ہی نہیں. جب مال نہیں تو اس میں تو دین ہی نہیں آتا، اس پر سمن آتے ہی نہیں. جب سمن آتے ہی نہیں تو یہ تو رہن ہوا کس کے بدلے میں؟ بغیر دین کے. تو لہذا اس کو تو کہنا چاہیے کہ یہ تو رہن ہے ہی نہیں، یہ تو رہن جب رہن ہے ہی نہیں تو اگر بائے کے پاس یہ چیز ہلاک بھی ہو جائے تو اس پر زمان نہیں آنا چاہیے. کہتے ہیں نہیں بھائی، یہ رہن ٹھیک ہے اور اس میں زمان آئے گا اگر بائے کے پاس وہ رہن ہلاک ہوا، اس لیے کیونکہ ظاہراً تو دین تھا. بھائی ظاہراً دین تھا، یہ تو بعد میں جا کر پتا چلا کہ اس پر دین نہیں ہے، شروع میں تو یوں ہی لگا کہ اس پر دین ہے، اس نے ایک چیز خریدی ہے اس کو ادائیگی کرنی ہے. یہ مانا ہے وہ بھی سمنی عبدین او خلن او زکیتن ان ظاہر العبد حرن والخل خمرن والزکیت میتتن. اور صحیح ہے رہن رکھوانا غلام کے سمن کے بدلے میں، او خلن ای بھی سمنی خلن، اور سرکے کے سمن کے بدلے میں، او زکیتن ای بھی سمنی زکیتن یا ذبح شدہ بکری کے سمن کے بدلے میں رہن رکھوانا. ان ظہر العبد حرن، اگر وہ غلام آزاد ظاہر ہو، پتہ چلے وہ تو آزاد ہے. والخل خمرن، اور وہ سرکہ شراب ظاہر ہو بعد میں. والزکیت میتتن، اور وہ ذبح شدہ بکری جو ہے وہ مردار ظاہر ہو بعد میں. ایشترا، صورت خود بتلا رہے ہیں، ایشترا عبدن او خلن او شاتم مذبوحتن، یعنی کسی شخص نے خریدا کوئی غلام یا کوئی یا سرکہ یا ذبح شدہ بکری. ورہن بثمن المشترا، یہ مشترا پڑھنا بھائی، ورہن بثمن المشترا، اور رہن رکھوایا مشترا یعنی خریدی ہوئی چیز کے سمن کے بدلے میں. وہ ہوا عشرت دراہم مثلاً، اور وہ مثلاً دس درہم ہیں، یعنی اس کی سمن کتنے ہیں؟ دس درہم. اس کے بدلے میں رہن رکھوایا شیئن کوئی چیز، کوئی چیز رہن رکھوائی. ثم ظہر العبد حرا, پھر وہ غلام آزاد ظاہر ہوا, یعنی پتہ لگا وہ آزاد ہے. والخل خمرا, اور وہ سرکہ جو ہے وہ شراب ہے یہ پتہ چلا. والشاۃ میتۃ, اور وہ بکری مردار ہے یہ ظاہر ہوا. فالرہن مضمون, تو بھی رہن کیا ہوگا؟ مضمون ہوگا, اس پر زمان آئے گا. بھئی کیا زمان آئے گا؟ کہتے ہیں سمن کو دیکھ لینا اور اس رہن کی قیمت دیکھ لینا. دین کتنا تھا مشتری پر؟ سمن تھے نا, اس نے سمن ادا کرنے ہیں, تو سمن کو دیکھ لینا اور اس رہن کی قیمت دیکھ لینا. جو عقل ہوگا وہ زمان آئے گا. خود تفصیل بتلا رہے ہیں کہ زمان کیا آئے گا. اے ان ہلکا وقیمتہ عشرت دراہم او اکثر, اگر وہ رہن ہلاک ہو گیا اور اس کی قیمت 10 دراہم تھی, او اکثر یا 10 سے بھی زیادہ تھی. او اکثر, اے ان ہلکا وقیمتہ عشرت دراہم او اکثر, اگر وہ رہن ہلاک ہو گیا اور اس کی قیمت 10 درہم تھی, او اکثر یا 10 سے بھی زیادہ تھی. فعل المرتہینی عشرت دراہیما, تو مرتہین پر جو ہیں وہ 10 دراہیم واجب ہوں گے. یو ادیہا الى الراہینی, جو ادا کرے گا وہ کس کو؟ راہین کو. صورت کیا تھی؟ رہن کی قیمت 10 درہم اور دین بھی کتنا؟ یعنی سمن بھی 10 درہم, تو دونوں برابر ہیں. 10 درہم ہی زمان آئے گا وہ ادا کرے گا. اور اگر رہن کی قیمت کتنی؟ 15 درہم, اور سمن جو طے ہوئے تھے وہ کتنے تھے؟ 10 درہم. تو 5 جو ہے وہ تو امانت ہیں بھائی, لہذا اس کا زمان نہیں آئے گا. اگر رہن کی قیمت دین کے برابر ہو یا اس سے زیادہ ہو تو 10 درہم ہی آئیں گے, اور اگر رہن کی قیمت کم ہوئی تو پھر وہ کم زمان آئے گا اور باقی. سورہ سمجھ گئے؟ تو یہ معنی ہے وہ ان کانت قیمت اقل, اور اگر اس رہن کی قیمت جو ہے وہ سمن سے کم تھی, فعلیہ القیمت, تو بائے پر اس کی قیمت واجب ہوگی, وہ زمان آئے گا. لان رہنہ بدین واجب ظاہرا, اس لیے کیونکہ اس کا رہن تھا وہ ایسے دین کے بدلے تھا جو واجب تھا ظاہرا. ظاہری طور پر تو وہ دین کیا تھا؟ واجب. حقیقت میں تو نہیں تھا کیونکہ یہ چیزیں مال ہی نہیں, لیکن اس وقت ظاہر تو یہی تھا کہ یہ کس کے بدلے ہے؟ دین کے بدلے, ایسا دین جو ظاہرا واجب ہو رہا ہے. بات سمجھ میں آ گئی بھائی؟ چلیے بس بھائی, ھذا ھو المرام, اللہ اعلم بحقیقت الکلام.